DW कहकशां।
और इस हफ्तेवार प्रोग्राम के साथ जुबैर बशीर का सलाम कबूल कीजिए। मारूफ दानिश्वर अदीब और कालम नवीस मुन्नू भाई से एक मुलाकात।
मेरे नशरियाती जिंदगी का आगाज रेडियो से ही हुआ। मैंने रेडियो में 65 की जंग के दौरान रावलपिंडी स्टेशन से मैंने प्रोग्राम पेश किए जो 65 की जंग के दौरान चले, पिंडी से भी चले, आजाद कश्मीर से भी चले, तो वो खाके मैंने लिखे थे।
बानी पाकिस्तान कायदे आजम मोहम्मद अली जिन्ना की तारीखी तकरीर की रेडियो पाकिस्तान को मुंतकिली।
आई एम ग्लैड दैट आई एम अफोर्डेड द अपॉर्चुनिटी टू स्पीक टू यू डायरेक्टली थ्रू दिस रेडियो फ्रॉम दिल्ली।
गालिबन लाहौर या पिशावर के जो रेडियो स्टेशन के जो डायरेक्टर्स थे उन्होंने कहा दिल्ली से कि आप कोई रिकॉर्डिंग की टीम भेजें ताकि ये 11 और 14 अगस्त की जो तकारीर हैं वो रिकॉर्ड हों।
इसके अलावा अदब व सकाफत की दुनिया से मुख्तसर खबरें भी शामिल हैं हमारे इस प्रोग्राम में, तो हमारे साथ रहिएगा। दुनिया में ऐसी शख्सियात बहुत कम मिलती हैं जिनका नाम लोग ना भी जानते हों मगर उनका काम ही उनकी असल पहचान हो। ऐसी ही नाबगा रोजगार शख्सियत है उर्दू अदब और सहाफत से ताल्लुक रखने वाले मुन्नू भाई की। 80 साला मुन्नू भाई का असल तारुफ चूंकि उनका काम है तो चंद तारीखों पर इक्तफा करते हुए ही बात को आगे बढ़ाया जा सकता है। सहाफी मुन्नू भाई की उम्र इस वक्त 59 बरस से जायद है और गिरेबान के कालम नवीस मुन्नू भाई की उम्र 43 बरस। अदीब मुन्नू भाई इन सब में बड़ा है और करीब 65 बरस का है। वालदेन ने उनका नाम मुनीर अहमद कुरैशी रखा था लेकिन अहमद नदीम कासमी मरहूम ने इन्हें मुन्नू भाई का कलमी नाम अता किया। ये बड़ी बात है कि मुन्नू भाई इतनी शोहरत और तरक्की मिलने के बावजूद मुनीर अहमद कुरैशी पुकारे जाने पर चौंकते नहीं। उनका अपने माजी और असल से रिश्ता बहुत गहरा और मजबूत है। मुन्नू भाई ने सहाफत और अदब दोनों शोबों में यकसा शोहरत पाई। उनके नजदीक दोनों ही अबलाग के जराए हैं।
आसान जुबान में यूं कहा जा सकता है कि जो चीज दिखाई दे रही है वो तो जर्नलिज्म में आती है। जो हकायक के पीछे कुछ हकायक होते हैं उन तक पहुंचना जो है अदब का काम, और उसके पीछे जो वजूहत हैं उन तक पहुंचना हिकमत की बात। ये दर्जे हैं सहाफत अदब और हिकमत, लेकिन है तो शोभा अबलाग का ही है ना।
मुन्नू भाई ने पाकिस्तान टेलीविजन के लिए कई कामयाब ड्रामे तहरीर किए। ये सभी ड्रामे उनके कालमों की तरह लोगों में बहुत ज्यादा मकबूल हुए। इन ड्रामों में सोना चांदी एक ऐसा ड्रामा है जो अब तक कम से कम 6 बार नशर किया जा चुका है।
अच्छा भाई लड़कियों, मैं तुम्हें एक अपने बचपन की बात सुनाती हूँ। जब सोना छोटा होता था इतना था तो मैं इतनी सी होती थी तो हम दोनों खेला करते थे वाजा वाजा।
बेफजूल बात ना कर।
बेफजूल कौन सी बात है, अपने बच्चे हैं, अपने बच्चों को अपनी बातें नहीं सुनाएंगे तो किनको सुनाएंगे? अपने बचपन की सुनाऊंगी मैं उनको बात। हम चांदी आपा जी कहा करो।
चांदी आपा जी
हाँ, आप बताओ क्या बात।
इस वक्त भी कनाडा का एक टेलीविजन चैनल इस ड्रामे को नशर कर रहा है। मुन्नू भाई के नजदीक सोना चांदी की मकबूलियत की बड़ी वजह यह है कि इसके किरदार हकीकत के करीब तर थे।
की पॉपुलैरिटी की वजह मेरे नजदीक ये है कि आमतौर पर शहरी पेंडुओं का मजाक उड़ाते हैं। इसमें पेंडू जो थे गांव के लोग वो आके शहरियों का मजाक उड़ाते थे। इसमें शहरियों की जो लाइफ के अंदर जो तजादात है उसको हाईलाइट करके वो उसका मजाक उड़ाते थे, तो वो लोगों को अच्छा लगा। दूसरी बात यह है कि हमारे यहाँ पे आमतौर पे मर्द डोमिनेंट होते हैं, उनका गलबा होता है, लेकिन इस ड्रामे में जो चांदी थी वो जरा गलबे वाली मैंने पेश की, तो उस चीज को औरतों ने भी पसंद किया और लोगों ने भी पसंद किया कि जो चीज़ नहीं है माशरे में उसकी नुमाइंदगी हो रही है, तो ये चीज़ें उसमें आई पसंद की गई। یہ دراصل یہ حقیقت تھی, یہ حقیقی کریکٹر سے.
اتنی کامیابیاں سمیٹنے کے باوجود منو بھائی منیر احمد قریشی کو نہیں بھولے. نہ صرف گریبان کے نام سے ان کا کالم آج بھی باقاعدگی سے شائع ہوتا ہے, بلکہ وہ ریڈیو پاکستان کے حالات حاضرہ کے پروگراموں میں بھی تواتر سے شرکت کر رہے ہیں. ڈوئچے ویلے ریڈیو کا یہ ہفتے وار پروگرام آپ اس وقت سن رہے ہیں زبیر بشیر کے ساتھ. اس پروگرام کے بارے میں اپنی رائے سے ہمیں ضرور آگاہ کیجیے گا. مثلاً ای میل کے ذریعے پتہ ہے urdu@dw.de. اس پروگرام میں شامل رپورٹیں اور جائزے آپ پوری تفصیل کے ساتھ پڑھ بھی سکتے ہیں ہماری اس ویب سائٹ پر dw.de/urdu. اور ہم آپ کو یہ بھی بتاتے چلیں کہ آپ فیس بک اور ٹویٹر پر بھی ہمیں جوائن کر سکتے ہیں. اور اب کہکشاں کا اگلا موضوع. حال ہی میں آل انڈیا ریڈیو نے حکومت پاکستان کی درخواست پر ریڈیو پاکستان کو بانی پاکستان قائد اعظم محمد علی جناح کی دو تاریخی تقاریر کی ریکارڈنگز فراہم کی ہیں. پاکستان کا سرکاری ریڈیو مزید پاکستانی رہنماؤں کی تاریخی صوتی یاداشتوں کے حصول کے لیے آل انڈیا ریڈیو اور برطانوی نشریاتی ادارے کے علاوہ ڈھاکہ ریڈیو کی انتظامیہ سے بھی رابطے کر رہا ہے. اس سلسلے میں ایک رپورٹ کے ساتھ لاہور سے ہمارے ساتھی تنویر شہزاد.
ڈی ڈبلیو سے خصوصی گفتگو کرتے ہوئے ریڈیو پاکستان کی ڈائریکٹر جنرل سبینہ پرویز نے بتایا کہ بھارت سے موصول ہونے والی قائد اعظم کی دو اہم تقریروں کو ریڈیو پاکستان کے آرکائیو کا حصہ بنا لیا گیا ہے. ریڈیو پاکستان کی سربراہ کے مطابق تقسیم ہند کے دنوں کے اہم گمشدہ واقعات کی ایک فہرست تیار کر لی گئی ہے. اب ریڈیو پاکستان بھارت سے لیاقت علی خان کی تقریر, پترس بخاری کی یادداشتیں اور بی بی سی سے پاکستان کے پہلے گورنر جنرل کی بعض تقریبات کی ریکارڈنگ بھی حاصل کرنے کی کوشش کر رہا ہے. پاکستان کے پاس تقسیم کے وقت کے اہم واقعات کی ریکارڈنگز موجود کیوں نہیں ہیں؟ اس سوال کے جواب میں ریڈیو پاکستان کے سابق ڈائریکٹر جنرل مرتضیٰ سولنگی نے ڈی ڈبلیو کو بتایا.
اس وقت کراچی میں ریڈیو اسٹیشن نہیں تھا, اس لاہور اور پشاور اسٹیشنز موجود تھے. ان کے پاس ریکارڈنگ کی سہولت موجود نہیں تھی, اس لیے یہاں سے تمام پروگرام تمام چیزیں براہ راست نشر ہوتی تھیں اور کوئی ریکارڈ نہیں ہوتا تھا. تو اس لیے غالباً لاہور یا پشاور کے جو ریڈیو اسٹیشنز کے جو ڈائریکٹرز تھے انہوں نے کہا دلی سے کہ آپ کوئی ریکارڈنگ کی ٹیم بھیجیں تاکہ یہ 11 اور 14 اگست کی جو تقاریر ہیں وہ ریکارڈ ہوں. تو اس لیے دلی سے وہ ٹیم آئی تھی, وہ ریکارڈ کر کے لے گئی تھی.
پاکستان کو بھارت سے ملنے والی ریکارڈنگز میں 3 جون 1947 کو کی جانے والی قائد اعظم کی تقریر بھی شامل ہے.
آئی ایم گلیڈ دیٹ آئی ایم افورڈڈ دی اپرچونٹی ٹو اسپیک ٹو یو ڈائریکٹلی تھرو دس ریڈیو فرام دہلی. اٹ از دی فرسٹ ٹائم آئی بلیو دیٹ اے نان افیشل ہیز بین افورڈڈ این اپرچونٹی ٹو ایڈریس دی پیپل تھرو دی میڈیم آف دس پاورفل انسٹرومنٹ ڈائریکٹ.
یہ بات قابل ذکر ہے کہ ریڈیو پاکستان کے سابق ڈائریکٹر جنرل مرتضیٰ سولنگی نے چند سال پہلے آل انڈیا ریڈیو سے ایک خط میں قائد اعظم کی تقاریر کی ریکارڈنگز فراہم کرنے کی درخواست کی تھی. تنویر شہزاد, لاہور.
اور اب ادب و ثقافت کی دنیا سے مختصر خبریں. مسلم اکثریتی ملک ملائیشیا نے امریکی ہیوی میٹل میوزک بینڈ لیمب آف گاڈ کا 28 ستمبر کو دارالحکومت کوالالمپور میں مجوزہ کنسرٹ منسوخ کرنے کا اعلان کر دیا ہے. ادھر اس بینڈ نے ملائیشیا میں اپنے مداحوں سے معذرت کرتے ہوئے کہا ہے کہ ان کے گیتوں کی غلط انداز میں تشریح کی جا رہی ہے. اس کنسرٹ کے لیے 1500 ٹکٹ پہلے ہی فروخت ہو چکے ہیں. دنیا کی خوبصورت ترین خاتون کے انتخاب کے لیے مس ورلڈ کا سالانہ مقابلہ اتوار سے انڈونیشیا کے جزیرے بالی پر شروع ہو رہا ہے. مقابلہ جیتنے والی خاتون کو مس ورلڈ کا تاج 28 ستمبر کو دارالحکومت جکارتا کے نواح میں منعقدہ ایک تقریب میں پہنایا جائے گا. چینی ذرائع ابلاغ کے مطابق 400 ملین سے زائد چینی شہری اپنی قومی زبان مینڈرین بولنے سے قاصر ہیں, جبکہ ملک کی آبادی کا ایک بڑا حصہ اس زبان کو بہت برے طریقے سے بولتا ہے. یہی وجہ ہے کہ چینی وزارت تعلیم نے زور دیا ہے کہ مینڈرین پڑھانے کے لیے زیادہ وسائل مختص کیے جائیں. اور انہیں مختصر خبروں پر اب ہم ختم کرتے ہیں اپنا ہفتہ وار ادبی اور ثقافتی پروگرام کہکشاں۔ ضرور بتائیے گا کہ یہ پروگرام آپ کو کیسا لگا۔ آئندہ کہکشاں تک زبیر بشیر کو دیجیے اب اجازت۔ خدا حافظ۔